धेरै वर्ष पहिले एकजना जवान विद्यार्थीले स्वर्गीय आरसी स्प्रोललाई यो प्रश्न सोधेका थिए, डाक्टर आरसी, तपाईँले ठुलो सेवाकाईको अध्यक्ष हुनुहुन्छ, तर जब तपाईँ पास्टर मात्र हुनुहुन्थ्यो तपाईँले कस्तो महसुस गर्नुहुन्थ्यो? आरसी स्प्रोलको जवाफ यस प्रकार थियो, तिमीले भन्न खोजेको के हो, पास्टर मात्र रे, कि तिमीलाई थाहा छैन कि पास्टरीय सेवाका यी संसारको सबैभन्दा उत्तम काम हो? मानिसले पृथ्वीमा गर्न सक्ने सबैभन्दा उत्तम सेवा भनेको परमेश्वरको वचन प्रचार गर्नु हो। परमेश्वरको एउटै मात्र छोरा थियो र उहाँले तिमीलाई प्रचारक बनाउनु भयो। मलाई तपाईँको बारेमा थाहा भएन, तर धेरै मानिसहरूको पास्टरीय सेवाकालाई हेर्ने दृष्टिकोण फरक छ। केही वर्ष अघिको कुरा हो, म एउटा बाइबल कलेजको मिटिङमा गएको थिएँ र कुनै कुरामा एक कलेजका प्रिन्सिपलले मलाई यसरी उत्साह दिन खोज्नुभयो, हिसाई सर, तपाईँले एमडिभ गर्नुभएको छ, तपाईँ जस्तो मान्छे त कलेज बाइबल कलेजको प्रिन्सिपल बन्नुपर्छ, संस्थालाई हाँक्नुपर्छ, एमडिभ गरेको मान्छे कहाँ एउटा स्थानीय चर्चमा थन्केर बस्नुभएको? उहाँ कुरा सुनेर म खासै उत्साहित भइनँ। मैले उहाँलाई भने, प्रिन्सिपल छु, यदि मैले पिएचडी नै गरेँ भने पनि म मेरो स्थानीय चर्चको खातिर गर्नेछु। प्योर बाइबलले पास्टरीय सेवकालाई उच्च सम्मान दिन्छ। पास्टरीय सेवका सबैभन्दा उच्च बोलाउड हो। पास्टरल मिनिस्ट्री इज द हायस्ट प्रिभिलेज। तर पास्टरीय सेवकाई के को विषयमा हो? पास्टरीय सेवकाईको केन्द्रमा के छ? आउनुहोस् आजको वचन खण्डबाट हामी विचार गर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा कलसी एक अध्यायलाई पल्टाउनुहोस्। कलसी एक अध्याय सानो बाइबलको पृष्ठ सङ्ख्या 1608 पर्दछ, 1608। यसलाई तपाईँले नयाँ क्रममा पाउनुहुन्छ, तपाईँले पछाडिबाट खोज्न सुरु गर्नुभयो भने तपाईँले सायद यसलाई छिट्टो भेटाउने चान्स बढी हुन्छ। पछाडिबाट हेर्दै जानुभयो भने तपाईँले थेसलोनिकीको पत्रमा आइपुग्नुभयो भने त्यसको लगभग अगाडि तपाईँले कलसीलाई भेटाउनुहुन्छ। कलसी एक दिएको आज हामी 24 पददेखि 29 पदसम्म हेर्नेछौँ। म आशा गर्छु यहाँ सबैले पाउनुभयो, म पढ्दैछु, तपाईँहरू सबैले आफ्नो बाइबलमा हेर्नुहोस्। अब तिमीहरूका खातिर मेरो दुःख भोगमा म आनन्द मनाउँछु मनाउँदछु र ख्रिस्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पुरा गर्दछु। तिमीहरूको खातिर मलाई दिइएको ईश्वरीय कार्य अनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्मसेवक भएँ। युग युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रिस्त तिमीहरूमा हुनु हो जो महिमाको आशा हो। प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौँ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्तमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। मेरो अन्तस्करणमा उहाँले नै जोडसँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु। यस खण्डलाई हामी दुई भागमा विभाजन गर्न सक्छौँ, पावलको जीवन र पावलको सेवाकाई दुईवटा भागमा विभाजन गर्न सक्छौँ। र पावलको जीवन र पावलको सेवाकाई दुवैको केन्द्रमा एउटा मुख्य कुरा छ, ख्रिस्ट अनि उहाँको सुसमाचार। सो पास्टर सेवाकाईको केन्द्रमा के छ? ख्रिस्ट र उहाँको सुसमाचार। सो पावलको जीवन र सेवाका दुवै ख्रिस्ट केन्द्रित छ। आजको यदि वचनको तपाईँले मुख्य विचार टिप्न चाहनुहुन्छ भने तपाईँले यही कुरा टिप्न सक्नुहुन्छ कि हामी सबैको जीवन र सेवाकाईको केन्द्रमा ख्रिस्ट हुनुपर्छ। यो कुरा हामी पावलको जीवन र पावलको सेवाकाईबाट सिक्दछौँ। सबभन्दा पहिले हामी पावलको जीवनलाई हेर्नेछौँ अनि त्यसपछि पावलको सेवाकाई। वचनको बुधाहरू तपाईँले टिप्नुहुँदैछ भने पावलको जीवन, पावलको सेवाकाई, पावलको ख्रिस्ट केन्द्रित जीवन, सुसमाचार केन्द्रित जीवन र पावलको सुसमाचार केन्द्रित ख्रिस्ट केन्द्रित सेवाकाई। सो पावल जो छन् र पावलले जे गर्छन् यो दुवैको केन्द्रमा ख्रिस्ट हुनुहुन्छ। सो पहिलो पावलको जीवन, पद 24 हेर्नुहोस् न, अब तिमीहरूको खातिर मेरा दुःख भोगमा म आनन्द मनाउँछु र तिमीहरूका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर खातिर अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पुरा गर्दछु। यो पद पढ्ने बित्तिकै एउटा कुरा स्पष्ट हुन्छ कि पावल एक दुःख भोग्ने सेवक थिए। पावलको जीवन कष्टद्वारा रङ्गिएको थियो। सेवकाईको दौरानमा पावल कैदमा धेरैपल्ट परे, अनगिन्ती कोर्रा खाए, मृत्युको मुखमा बारम्बार परे, गोरु पिटिए झैँ लौरोले पिटिए, ढुङ्गा खाए, उनी अनिदो रातमा भोक र प्यासमा बारम्बार उपवासमा ठन्डी र नग्नतामा परे। तर पावल कहिले पनि पछि हटेनन्। पावलले कहिले पनि हार खाएनन्। पावलले कहिले पनि सम्झौता गरेनन्। पावल सुसमाचार प्रचारको काममा अघि बढिरहे। यी सबै दुःख कष्ट र सङ्घर्षको बावजुद पनि कुन कुराले पावललाई प्रचारको काम अघि बढिरहने बनायो? ख्रिस्ट र उहाँको सुसमाचारले। यदि पावल ख्रिस्टको जीवन र ख्रिस्टको सुसमाचारद्वारा पावलको जीवन ख्रिस्टको सुसमाचारद्वारा हाँकिएको थिएन भने उसले पहिले नै सेवाकाबाट आफ्नो हात धोइसक्ने थिए। तर पावल आफ्नो कष्टलाई ख्रिस्टको कष्टको परिप्रेक्ष्यबाट हेर्दै ख्रिस्टको खातिर उहाँको चर्चको खातिर सुसमाचार खातिर कष्ट भोग्न सहभागी हुन पाएकोमा आभारी छन् र आनन्द मनाउँछन्। सो कलोसेका विश्वासीको खातिर आफ्नो दुःख भोगमा पावल गनगनाउँदैनन्, पावल उजुरी गर्दैनन्, पावलले गुनासो गर्दैनन्, तर आनन्द मनाउँछन्। पद 24 को सुरुको वाक्यांशलाई हेर्नुहोस् न, अब तिमीहरूको खातिर मेरा दुःख भोगमा म आनन्द मनाउँछु। कस्तो अचम्मको आचरण, कस्तो अचम्मको आचरण! तिमीहरूको खातिर मेरा दुःख भोगमा म आनन्द मनाउँछु। कसले यसरी भन्न सक्छ र? जसले सुसमाचार बुझेको छ, जसले सुसमाचारमा विश्वास गरेको छ, जसको लागि सुसमाचार सबथोक बनेको छ, जसको जीवनलाई सुसमाचारले परिभाषित गरेको छ, हाकेको छ, चलाएको छ, उसले मात्र यसरी भन्न सक्छ कि तिमीहरूको खातिर म मेरो दुःख भोकमा आनन्द मनाउँछु। पावलको जीवनलाई हेर्नुहोस् न, पावलको जीवन सुसमाचारद्वारा परिभाषित छ। यो पत्र लेखिरहँदा पावल रोमको झ्यालखानामा थिए। सायद पावलले भोगिरहेको कष्टलाई देखेर कलोसेको विश्वासीहरूले सरी फिल गरिरहेका थिए होला, अथवा तिनीहरूले पावललाई हेरेर प्रभुको जन भएर पनि किन कष्ट भोग्नु परेको होला भन्ने सोचिरहेका थिए होला। पावलले कसरी प्रतिवृत्ति दिइरहेको छन्? हेर्नुहोस् त, तिमीहरूको कष्ट भोगमा, तिमीहरूको खातिर मेरो दुःख भोगमा म आनन्द मनाउँछु। अर्थात् अर्को शब्दमा पावलले यसरी भनिरहेको छन् कि डु नट फिल सरी फर मी, मलाई बिचरा भनिराख्नु पर्दैन, ममाथि मलाई दया देखाइराख्नु पर्दैन, म तिमीहरूको खातिर दुःख भोगिरहेको छु र मेरो दुःख भोगमा म आनन्द मनाउँछु। हाम्रो समाजले पावललाई यदि भन्ने मौका पायो भने के भन्थ्यो होला? हेर, यो उमेरमा सेवकामा लागेर दुःख पाएको, पहिले कमाउनु, घरसम्म गर्नु, लाइफ इन्जोय गर्नु, अनि बुढेसकालमा धर्मकर्ममा लाग्नु नि। बिचरा पावल लाउँ लाउँ खाउँ खाउँ उमेरमा धर्मकर्ममा लागेर पाउनु दुःख पायो। तपाईँ पावललाई बिचरा भन्नुहुन्छ? पावललाई बिचरा भन्नु पर्दैन। जीवनलाई सही तरिकाले जिइरहेको मानिसलाई बिचरा भनिराख्नु पर्दैन। सुसमाचार खातिर आफ्नो जीवन दाउमा राख्ने व्यक्तिलाई बिचरा भन्नु पर्दैन। जीवनको अर्थ र उद्देश्य बुझेको मानिसलाई बिचरा भनिरहनु पर्दैन। आफूले राख्न नसक्ने चिज कुरा दिएर आफूले गुमाउन नसक्ने कुरा प्राप्त गर्ने मानिस बिचरा होइन। बिचरा त त्यो मानिस हो जसले सारा संसार हात पारेर आफ्नो प्राण गुमाउँछ। बिचरा त त्यो मानिस हो जसले संसारको क्षणिक सुखभोगको खातिर अनन्ततालाई बिर्सी पठाउँछ। बिचरा त त्यो मानिस हो जसले यस संसारमा पाउने, संसारमा आफ्नो नाउँ कायम राख्ने दाउमा येशूको नाउँ बिर्सिन पुग्छ, आफ्नो राज्य निर्माण गर्ने क्रममा परमेश्वरको राज्यबाट टाढा पुग्छ। सो पावललाई बिचरा भन्नु पर्दैन। पावलले आफ्नो लाइफ जिइरहेको छ, कष्टमा पावलले आफ्नो लाइफ इन्जोय गरिरहेको छ, पावलले सही तरिकाले परमेश्वरको महिमा हुने तरिकाले आफ्नो जीवनको आनन्द लिइरहेको छ। प्रिय, कष्टले पावलबाट उनको आनन्द खोसेको थिएन, बरु आनन्द मनाउने अवसर प्रदान गरेको थियो। त्यसकारण पावल भन्छ कि तिमीहरूको खातिर दुःख कष्ट भोगमा म आनन्द मनाउँछु। किनकि पावलको जीवनलाई ख्रिस्ट र उहाँको सुसमाचारले परिभाषित गरेको थियो। पावलको निम्ति सुसमाचार सफथोक थियो। सुसमाचार खातिर दुःख भोगमा पावल रमाउँछन्। सुप्रियहरू, तपाईँ र म चर्चका अन्य विश्वासीहरू खातिर कष्ट उठाउने अवसरलाई लिएर कि हामी आनन्दित हुन्छौँ, कि हामी आभारी हुन्छौँ, कि ख्रिस्टले तपाईँको लागि कष्ट भोगिदिनु भएको कुराले तपाईँले अरूको खातिर चेलापनमा सुसमाचार प्रचारमा सेवामा कष्ट भोग्नलाई प्रेरणा दिइरहेको छ। यदि तपाईँ सेवाकाको निम्ति तयार हुनुहुँदैछ भने यो कुरा तपाईँलाई सुरुबाटै थाहा होस् कि जसै तपाईँ प्रचारको सेवामा विश्वासयोग्य भई लाग्नुहुन्छ यसले मानिसहरूबाट फरक प्रतिक्रिया पैदा गर्नेछ। केही प्रतिक्रिया उत्साहजनक हुनेछन् भने केही निराशाजनक हुनेछन्। तर तपाईँ भने आफ्नो सेवाकाईमा लागिरहनुहोस्, अचम्मित नभई सेवाको काममा लागिरहनुहोस्। किनकि जुन दिन तपाईँले प्रचारको सेवामा लाग्ने निर्णय गर्नुभयो त्यही दिन तपाईँले कष्ट भोगको लागि पनि निर्णय गर्नुभयो। प्रिय सुसमाचारको काममा दुःख कष्ट त अपरिहार्य कुरा हो। सुसमाचार प्रचार र कष्ट एउटै सिक्काको दुई पाटा हुन्। चर्च इतिहासलाई हेर्ने हो भने हरेक चर्च परमेश्वरको वचन र शहीदहरूको रगतमा निर्माण भएको छ। पावल दुःख भोगमा रमाउँछन्, तर किन? किन पावल कष्टमा पनि आनन्द मनाउँछन्? यो कस्तो अचम्मको आचरण, कस्तो अचम्मको प्रतिक्रिया! कसले दुःख कष्टमा आनन्द मनाउँछ? कि तपाईँ मनाउनुहुन्छ दुःख कष्टमा आनन्द मनाउनुहुन्छ? दुःख भोगमा तपाईँ आनन्द मनाउनुहुन्छ, गर्व गर्नुहुन्छ? पावल गरिरहेका छन्, कस्तो अचम्मको आचरण! पावलले किन दुःख कष्टमा आनन्द मनाउँछन्? पक्कै पनि कष्ट आफैमा आनन्ददायी भएर होइन, कुनै पनि कष्ट आफैमा आनन्ददायी छैन। तर पावल आफ्नो दुःख कष्टमा यसकारण आनन्द मनाउँछन् किनकि पावलको दुःख कष्टले एउटा मुख्य कुरा हासिल गरेको थियो। एउटा मुख्य कुरा प 24 खण्ड खल हेर्नुहोस् न, ख्रिस्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पुरा गर्दछु। अब हामी बुझ्छौँ किन पावल किन आनन्द मनाइरहेका छन् कष्टमा, किनकि शरीरमा कष्ट भोगेर पावलले ख्रिस्टका कष्टको कमीलाई पुरा गरिरहेका थिए। पावलले हासिल गरेको कुरा नै यही थियो, ख्रिस्टको कष्टमा केही कमी थियो र त्यो पावलले आफ्नो कष्टद्वारा पुरा गरिरहेका थिए। तर हामीले प्रश्न गर्न सक्छौँ कि ख्रिस्टको कष्टमा कमी के थियो? यो पावलले भन्नु खोजेको कुरा हाम्रो मुक्तिको लागि ख्रिस्टले भोग्नुभएको कष्ट अपर्याप्त थियो भन्ने होइन, न त मुक्तिको लागि हाम्रो शारीरिक कष्ट नै आवश्यक छ भन्ने हो। पावलले दुवै कुरा गरिरहेको छैन। सो ख्रिस्टले भोग्नुभएको कष्ट एकपटक र सधैँको लागि पर्याप्त छ। ख्रिस्ट बारम्बार क्रुसमा चढिराख्नु आवश्यक छैन। उहाँ आजभन्दा 2000 वर्ष पहिले एकचोटि मात्र, केवल एकचोटि मात्र क्रुसमा चढ्नुभयो र त्यो नै काफी छ। आफ्नो अन्तिम श्वास फेर्न पहिले येशूले क्रुसबाट मुक्तिको काम अब सिद्धियो भन्ने घोषणा गर्नुभयो। त्यसो भने ख्रिस्टका कष्टको कमीले केलाई जनाउँदछ? ख्रिस्टका कष्टहरूको कमीले सारा जातिमा सुसमाचार पुर्याउँदा भोग्नुपर्ने, उहाँको जनहरूले ख्रिस्टियनहरूले भोग्नुपर्ने कष्टलाई जनाउँदछ। एकपल्ट सन्दर्भलाई विचार गर्नुहोस् न, यहाँ पावलले किन कष्ट भोगिरहेका छन्? उहाँको शरीरको खातिर, पावल भन्छन् उहाँको शरीरको खातिर 24 पदमा होइन, र अर्थात् उहाँको मण्डलीको खातिर पावलले कष्ट भोगिरहेको छ। ख्रिस्टको कष्टको कमीलाई ध्यानमा राख्दै पावलले कलसेका मानिसहरूको खातिर कष्ट भोगे। पावलले कलसेका मानिसहरूको खातिर किन कष्ट भोगे? पद 25 भन्छ, तिमीहरूका खातिर मलाई दिएको ईश्वरीय कार्यअनुसार म धर्म सेवक भए परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न। सो पावलको काम भनेको परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नु थियो, अर्थात् सुसमाचार प्रचार गर्नु थियो। तर सुसमाचार प्रचार गर्ने काम सजिलो थिएन। सुसमाचार प्रचारमा प्राय सतावट र खेदो समाविष्ट हुन्छन्। सो पावलले अन्य जातिहरूको खातिर सुसमाचार प्रचार गर्ने क्रममा दुःख भोगे। यदि पावलले सुसमाचार प्रचार नगरेको भए के हुन्थ्यो? उनले कष्ट भोग्नु पर्दैन थियो, उनले कष्ट भोग्नु पर्दैन थियो। अनि उसले कष्ट भोग्नु नपरेको भए के हुन्थ्यो? ख्रिस्टका कष्टहरूको कमी पुरा हुँदैन थियो, ख्रिस्टको कष्टहरूमा भएको कमी पुरा हुँदैन थियो। सो ख्रिस्टका कष्टहरूको कमीले केलाई जनाउँदो रहेछ? ख्रिस्टका कष्टहरूको कमीले पृथ्वीको अन्तसम्म सुसमाचार पुर्याउने क्रममा विश्वासीले भोग्नुपर्ने त्यो कष्टलाई जनाउँदछ। त्यो कष्टलाई ख्रिस्टले आफ्नो कष्टद्वारा 2000 वर्ष पहिले क्रुसमा मुक्ति हासिल गर्नुभयो, त्यो उहाँले हासिल गर्नुभएको मुक्ति उहाँका जनहरू कहाँ पुर्याउने क्रममा विश्वासीहरूले कष्ट भोग्छ। सो यो हो ख्रिस्टको कष्टमा भएको कमी। सो पावलले ख्रिस्टका कष्टको कमीलाई आफ्नो देहमा पुरा गरे, आफ्नो देहमा पुरा गरे, आफ्नो शरीरमा पुरा गरे। कसरी? अन्य जातिहरू कहाँ सुसमाचार पुर्याएर, र अन्य जातिहरू कहाँ सुसमाचार पुर्याउँदाखेरि पावलले आफ्नो शरीरमा कष्ट भोगेर ख्रिस्टको कष्टको कमीलाई पुरा गरे। सो ख्रिस्टको कष्टले पापीहरूको खातिर मुक्ति हासिल गर्यो र त्यो मुक्तिको सुसमाचार अन्य जाति कहाँ पुर्याउने क्रममा पावलले कष्ट भोगे। सो ख्रिस्टको कष्टहरूमा भएको कमीले ख्रिस्टको मृत्युको अपर्याप्ततालाई नभएर सुसमाचार प्रचारले निम्त्याउने कष्टको अपरिहार्यतालाई जनाउँदछ। म फेरि दोहोऱ्याउन चाहन्छु, ख्रिस्टको कष्टहरूमा भएको कमीले ख्रिस्टको मृत्युको अपर्याप्ततालाई नभएर सुसमाचार प्रचारले निम्त्याउने कष्टको अपरिहार्यतालाई जनाउँदछ। यसको अर्थ जब तपाईँ आफ्नो परिवारबाट सुरु गरेर छिमेकीलाई सुसमाचार सुनाउन अघि सर्नुहुन्छ, तपाईँले थोरै वा धेरै कष्ट भोग्नुहुनेछ। यो अपरिहार्य छ। यसमा सामान्यतया अप्ठ्यारो महसुस गर्नेदेखि लिएर उल्लेखनीय रूपमा खेदो, सतावट र निन्दासम्म पर्न सक्छ। तर खेदो र सतावटको बावजुद तपाईँ मानिसहरूमा सुसमाचार पुर्याउनको लागि कष्ट भोग्न सहभागी हुनुहुन्छ। तपाईँले पनि ख्रिस्टका कष्टहरूको कमीलाई पुरा गर्नुहुनेछ। सो प्रिय चर्च, के हामी ख्रिस्टका कष्टहरूको कमी पुरा गर्दैछौँ? के तपाईँले के तपाईँलाई थाहा छ कि तपाईँ ख्रिस्टियन हो भने अरूहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी तपाईँको हो, र यो गर्ने क्रममा तपाईँले कष्ट भोग्नुहुनेछ। तपाईँको जीवन सुसमाचारको खातिर हो। यदि तपाईँले आफ्नो परिवार र छिमेकीलाई सुसमाचार सुनाउनु भएन भने कसले सुनाउँछ? पावलको जीवनलाई हेर्नुहोस्, सुसमाचारले ड्राइभ गरेको, चलाएको जीवन थियो। तपाईँको जीवनलाई केले ड्राइभ गरेको छ? तपाईँको जीवनलाई केले चलाएको छ? उफ्रियो, हामी स्वार्थी नभनौँ, सुसमाचार आफैमा नराखौँ, सुसमाचार लिएर हामी डरपोक नबनौँ, अरूहरूको मुक्ति खातिर सुसमाचार सुनाउनलाई कष्ट उठाउँ। यदि हाम्रो परिवार र पडोसीले हामीलाई सुसमाचार खातिर तिरस्कार गर्छन् भने गरून्, ख्रिस्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर अर्थात् उहाँको छर्चको खातिर हामी आफ्नो देहमा पुरा गर्नैपर्छ। फेरि यीशुलाई पछ्याउने कुरा गाह्रो छ, यीशुको पछि लाग्ने कुरा कठिन छ, साँघुरो बाटोमा हिँड्न गाह्रो हुन्छ। एकजना प्रभुको जनले भन्नुभयो, जब ख्रिस्टले हामीलाई उहाँको पछि लाग्न बोलाउनुहुन्छ, उहाँले हामीलाई उहाँको खातिर मर्नलाई समेत बोलाउनुहुन्छ। दिस इज वाट मिन्स टु लिभ गस्पल सेन्टर लाइफ। सुसमाचार जीवन जिउनु भने के हो? तपाईँ सुसमाचार खातिर कष्ट भोग्न तयार हुनुहुन्छ। तपाईँ सुसमाचार खातिर यीशुलाई पछ्याउने क्रममा, यीशुको चेलाको रूपमा यीशुको पछि लाग्ने क्रममा तपाईँ मृत्यु पनि स्वीकार्न तयार हुनुहुन्छ। यसको पछि म हिँड्न लागे बोलको भजन, सायद हामी सबैलाई थाहा छ होला। यो भजनको पछाडि पहिलोचोटि क्रिस्चियन भन्ने आसामी क्रिस्चियन नङसङको एकदमै मन छुने कथा छ। लगभग 150-155 वर्ष पहिले केही प्रभुका जनहरू सुसमाचार लिएर उत्तर पूर्वी भारतको आसाममा आए। उनीहरूले आदिवासीहरूबाट केही शास्ति भोगिसकेपछि बल्ल तल्ल सम्पूर्ण परिवारसहित एकजना मानिसले यीशुलाई विश्वास गरे। ऊ अरू कोही नभएर नोक्सेङ थिए। त्यसपछि धेरै गाउँलेहरूले यीशुलाई विश्वास गर्न थाले। यो खबर गाउँका मुखिया कहाँ पुग्यो, रिसले चुर भएर गाउँका मुखियाले सबै गाउँलेलाई भेला गराए। त्यसपछि उनले सुरुमा यीशुलाई विश्वास गर्ने परिवारलाई सार्वजनिक रूपमा आफ्नो विश्वास त्याग्ने आदेश दिए, नत्र भने उनीहरूले मृत्यु दण्डको सामना गर्नुपर्ने बताए। तर पवित्र आत्माद्वारा भरिएर उत्प्रेरित भएर नोक्सेङले भने, यीशुको पछि म हिँड्न लागे, म फर्कदिनँ। यो सुनेपछि ऋषिले झन चुर भएर मुखियाले आफ्ना धनु बोक्नेहरूलाई, नोक्सेङका दुवै बच्चाहरूलाई, छोराहरूलाई वारपार हुने गरी छिडिदिने आदेश दिए। भाला, तपाईँलाई थाहा छ भाला, र नोक्सेङका दुवै छोराहरू तीरसँगै भुइँमा लोड्छन्। त्यसपछि मुखियाले नोक्सेङलाई सोध्छ, भन, के विचार छ, आफ्नो ख्रिस्टलाई इन्कार गर्छस् कि अब आफ्नो पत्नीलाई गुमाउन तयार छस्? तर नोक्सेङले यसरी जवाफ दिए, कसैले मेरो साथ दिएन भने पनि यीशुको पछि म हिँड्न लागे, फर्कदिनँ। त्यसपछि धनुर्धारीहरूले नोक्सेङको पत्नीलाई मारिदिए र अन्तत नोक्सेङलाई पनि मारिदिए। नोक्सेङले ख्रिस्टका कष्टको कमीलाई उहाँको शरीरको खातिर अर्थात् उहाँको मण्डली खातिर आफ्नो देहमा पुरा गरे। पावलको जीवन सुसमाचारद्वारा परिभाषित थियो, नोक्सेङको जीवन सुसमाचारद्वारा परिभाषित थियो, तपाईँ र मेरो जीवन केद्वारा परिभाषित छ? तपाईँहरूमा के को लागि जिइरहेको छौँ। आज बजौँ दोस्रो बुदा पावलको सेवकाई। पावलको सेवकाई पनि ख्रिस्ट केन्द्रित सुसमाचार केन्द्रितै थियो। यो विशेष गरी पावलको सेवकाईको प्राथमिकतामा हामी देख्छौँ, पावलको सेवकाईको लक्ष्यमा देख्छौँ, र यो कुरा हामी पावलको सेवकाईको परिश्रममा देख्छौँ। पावलको सेवकाई अन्तर्गत हामी तिनवटा उपबुधाहरू हेर्छौँ, पावलको सेवकाईको प्राथमिकता, पावलको सेवकाईको लक्ष्य र पावलको सेवकाईको परिश्रम। पहिलो पावलको सेवकाईको प्राथमिकता, पावलको सेवकाईको प्राथमिकता के थियो? 25-27 हेर्नुहोस् त, तिमीहरूका खातिर मलाई दिएको ईश्वरीय कार्यअनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्मसेवक भएँ। युग युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ त्यो कुरा आफ्ना सन्तलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रिस्त तिमीहरूमा हुनु हो जो महिमाको आशा हो। पावलले आफैलाई परमेश्वरको भण्डारेको रूपमा हेर्छ। एक भण्डारेको रूपमा पावलले पाएको मुख्य जिम्मेवारी भनेको परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नु थियो। सो यो परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न भन्ने वाक्यांशलाई परमेश्वरको वचनलाई सम्पूर्ण रूपले खुलस्त पार्न भनेर पनि अनुवाद गर्न सकिन्छ। अङ्ग्रेजीमा यसलाई टु मेक द वर्ड अफ गड फुल्ली नोन भनिएको छ। यदि पावलले पाएको जिम्मेवारी परमेश्वरको वचनलाई सम्पूर्ण रूपले खुलस्त पार्नु थियो भने पक्कै पनि केही कुरा खुलस्त नभएको हुनुपर्छ, केही कुरा खुलस्त हुन बाँकी हुनुपर्छ। सो पावलले यो खुलस्त हुन बाँकी भएको कुरालाई रहस्य भन्छन्। युग युग र पुस्तौँदेखि गुप्त रहेको रहस्य, त्यो कुरा के थियो? पावलले भन्छन् यो रहस्य ख्रिस्त तिमीहरूमा हुनु जो महिमाको आशा हो। सो पावलले प्रचार गर्ने परमेश्वरको वचनको केन्द्रमा ख्रिस्त हुनुहुन्छ। पावलको सेवकको प्राथमिकता ख्रिस्त हुनुहुन्छ। हामीले प्रचार गर्ने हरेक वचनको केन्द्रमा ख्रिस्त हुनुपर्छ, हाम्रो सेवकाईको केन्द्रमा ख्रिस्त हुनुपर्छ। किन तपाईँलाई थाहा छ? किनकि सम्पूर्ण परमेश्वरको वचन नै ख्रिस्त केन्द्रित छ। बाइबलको नायक ख्रिस्त हुनुहुन्छ। यदि बाइबललाई हामीले एउटै शब्दमा सारांशित गर्ने हो भने ख्रिस्त शब्दले सारांशित गर्दा सायद फरक पर्दैन होला। बाइबल परमेश्वरले बनाउनु भएको मुक्तिको योजनासँगै सुरु हुन्छ, जुन योजना अन्तत ख्रिस्टले आफ्नो शरीरमा क्रुसमा पुरा गर्नुहुन्छ। सो आउनेवाला मसिहा सम्बन्धी पुरानो करारमा प्रशस्तै प्रतिज्ञा र अङ्गनबाडीहरू पाइन्छ। उत्पत्ति 3 अध्यायदेखि लिएर मलाकी 3 अध्यायसम्म आउनेवाला मसिहाको बारेमा भविष्यवाणी गरेको पाइन्छ। सो यहुदीहरूले प्रतिज्ञा गरेको मसिहाको आशा गरिरहेका थिए, तर तिनीहरूलाई के थाहा थिएन भने परमेश्वरको मुक्तिको योजनामा उहाँले गैर यहुदीहरूलाई अर्थात् अन्य जातिहरूलाई पनि समावेश गर्दै हुनुहुन्थ्यो। हुन त पुरानो करारमा केही सङ्केतहरू थिए, जस्तै रुथको घटना, रहावेश्या, तर यहुदीहरूसँगै अन्य जातिहरू पनि सुसमाचारद्वारा नै सह उत्तराधिकारीहरू हुनेछन्, एउटै शरीरका अङ्गहरू हुनेछन्, ख्रिस्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुनेछन् भन्ने कुरा कसैले पनि सोचेकै थिएन। यो कुरालाई पावलले रहस्य भनेको छ। यस अर्थमा रहस्य कि यो कुरा युग युग र पुस्तौँदेखि गुप्त रहेको थियो, तर यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ। 7 अनुसार यस रहस्यको महिमा हुने सम्पत्ति अन्य जातिहरूमा कति महान छ त्यो कुरा आफ्ना चेल सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। अर्थात् जुन कुरा पुरानो करारका सन्तहरूलाई प्रकट गरिएको थिएन अब नयाँ करारमा आएर सबै सन्तहरूलाई प्रकट गरिएको छ। यो रहस्य सन्तहरूले पत्ता लगाएको होइन, तर सन्तहरूलाई प्रकट गरिएको थियो। यो रहस्य के हो? यो रहस्य फेरि पनि ख्रिस्त तिमीहरूमा हुनु जो महिमाको आशा हो। ख्रिस्टकोमा हुनु तिमीहरूमा, सो तिमीहरूले कसलाई जनाउँदछ? अन्य जाति कलसेहरूलाई, जो बितेको समयमा दुष्ट काम गरेर बिरान भई आफ्नो मनमा विरोधी भएका थिए, तर अब तिनीहरू परमेश्वरको नजिक ल्याइएका छन्। ख्रिस्त तिनीहरूको माझमा हुनुहुन्छ। अब यहुदी र अन्य जातिहरू बिचको त्यो विभाजनको पर्खाल त्यो भत्किएको छ, र अन्य जाति संसारमा पनि अन्य जातिहरूको माझमा पनि सुसमाचार पुगेको छ, र सुसमाचारद्वारा परमेश्वरको राज्यका उनीहरू अब सह उत्तराधिकारी भएका छन्। अन्य जातिहरू पनि, यहुदीहरू मात्र होइन, अब केवल ख्रिस्ट केवल यहुदीहरू माझ मात्र बास गर्नु तर यहुदी र अन्य जाति माझ बास गर्नुहुन्छ. यहुदी र अन्य जाति दुवै मिलेर भनेको चर्च अब जीवित परमेश्वरको मन्दिर हो, जसले जसरी परमेश्वरले भन्नुभएको छ म तिमीहरूमा बास गर्नेछु र तिमीहरूका बिचमा हिँडुल गर्नेछु र तिमीहरूका परमेश्वर हुनेछु अनि तिमीहरू मेरा प्रजा, तिनीहरू मेरा प्रजा हुनेछन्. यो अन्य जातिहरू माझ पुरा भएको छ. यी अन्य जातिहरू यो बाइबलको खण्ड अनुसार यो सन्दर्भ अनुसार कलसेमा भएको विश्वासीहरू थिए र वास्तवमा यो अन्य जातिहरू अझ हामी पनि हो, काठमाडौँ भएको विश्वासीहरू पनि हो. हामी पनि परमेश्वरको एक समय प्रजा थिएनौँ तर हामी परमेश्वरको प्रजा भएका छौँ. हामीले एक समय परमेश्वरको कृपा पाएका थिएनौँ तर हामीले परमेश्वरको कृपा पाएका छौँ. युग युग र पुस्तौँदेखि हामी आफ्नो पाप र अपराधमा मरेका थियौँ तर अब परमेश्वरका सन्तहरूमा सन्तानहरूमा हामी गनिएका छौँ र मुक्तिको उत्तराधिकारी हामी बनेका छौँ. हामी ख्रिस्टका हौँ र ख्रिस्ट हाम्रो हो. उहाँ हाम्रो महिमाको आशा हुनुहुन्छ. ख्रिस्ट हाम्रो स्वास्थ्य र समृद्धिको आशा होइन तर महिमाको आशा हुनुहुन्छ. ख्रिस्टमा हुनेहरूलाई प्रत्यय गरेको पवित्र आत्माको छाप लगाइएको छ. ख्रिस्ट हामीमा हुनु भनेको हामीले हाम्रो पूर्ण उद्धार पाउनेछौँ भन्ने कुराको ग्यारेन्टी हो. ख्रिस्ट मात्र हाम्रो एकमात्र आशा हुनुहुन्छ. सो मेरा मित्रहरू, म आशा गर्दछु कि यी तपाईँ ख्रिस्टमा हुनुहुन्न भने म आशा गर्दछु यो पनि तपाईँको आशा भए हुने. यी तपाईँको यदि यो तपाईँको आशा होइन भने कृपया आफ्नो पाप प्रस्ताव गर्नुहोस् र ख्रिस्टमा भरोसा गर्नुहोस्, किनकि आजभन्दा 2000 वर्ष पहिले आफ्ना पापमा मरेका आशाविहीन मानिसहरूलाई उद्धार गर्न ख्रिस्टले संसारमा आउनुभयो. उहाँले सिद्ध जीवन जिउनुभयो र पापीहरूको मानिसको पापी मानिसको साटोमा क्रुसमा उहाँ बलि हुनुभयो. यी तपाईँ वा अन्य कोही पापी मानिस आफ्नो पापबाट फर्केर यसमा भरोसा गर्छ भने उसले उद्धार पाउनेछ. सो पावलको सेवकाईको प्राथमिकता के थियो? पावलको सेवकाईको प्राथमिकता के थियो? पावलको प्रचारको केन्द्रमा के थियो? ख्रिस्ट. ख्रिस्ट तिमीहरूमा हुनु हो. सम्पूर्ण बाइबल प्रचार गर्ने जिम्मेवारी मतलब पावलले पाएको थियो र सम्पूर्ण बाइबलको विषय अरू कोही नभएर ख्रिस्ट हुनुहुन्थ्यो. पावलको सेवकाईको प्राथमिकता मा वचन प्रचार थियो र वचनको मुख्य विषय ख्रिस्ट हुनुहुन्छ. पावलले ख्रिस्टलाई प्रचार गरे, पावलले ख्रिस्ट घोषणा गरे, पावलको सेवकाको हेरिफेरी र केन्द्र बिन्दु दुवैमा ख्रिस्ट हुनुहुन्थ्यो. अनि प्रिय, तपाईँको सेवकाको केन्द्रमा को हुनुहुन्छ? कि तपाईँको चेलापनको सम्बन्धहरूको केन्द्रमा ख्रिस्ट हुनुहुन्छ? कि तपाईँको चेलापनको सम्बन्धहरूको केन्द्र ख्रिस्ट हुनुहुन्छ? कि तपाईँको सेवकाईको केन्द्रमा ख्रिस्ट हुनुहुन्छ? तपाईँको पारिवारिक आराधनाको केन्द्रमा ख्रिस्ट हुनुहुन्छ? कि तपाईँ ख्रिस्टलाई केन्द्रमा राखेर दिनौ आफ्नो बाइबल अध्ययन गर्नुहुन्छ? तपाईँको चर्च जीवनको केन्द्रमा ख्रिस्ट हुनुहुन्छ? पावलको सेवकाईको प्राथमिकता, दोस्रो पावलको सेवकाईको लक्ष्य. ख्रिस्ट नै प्राथमिकता थियो र पावलको सेवाको लक्ष्य पनि अरू कोही नभएर ख्रिस्ट नै थिए. पद 28 हेर्नुहोस् न, प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौँ यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ. सो पावलको सेवकाको लक्ष्य के थियो? पावलले किन वचन प्रचार गरे? संसारको उत्कृष्ट प्रचारक बन्नलाई होइन, पावलको प्रचारको लक्ष्य मानिसहरूबाट निगाह पाउनु, प्रशंसा पाउनु थिएन. पावलको सेवकाईको प्रचारको लक्ष्य व्यक्तिगत लाभ थिएन. पावलको प्रचारको सेवकाईको लक्ष्य प्रत्येक विश्वासीलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्नु थियो. नैतिकवान बनाई होइन तर ख्रिस्टमा भएको नयाँ मानिस जस्तो प्रस्तुत गर्नु थियो. र यो पावलको मात्र होइन, हरेक पास्टरको लक्ष्य हुनुपर्छ, यो हरेक सेवकको लक्ष्य हुनुपर्छ, यो हरेक अभिभावक हरेक विश्वासीको लक्ष्य हुनुपर्छ, यो हरेक प्रचारकको लक्ष्य हुनुपर्छ. हामी वचन प्रचार गर्छौँ ताकि हरेक विश्वासी ख्रिस्टमा परिपक्व बन्न सकौँ, ताकि हरेक विश्वासी प्रगतिशील रूपमा ख्रिस्ट जस्तै बन्दै जान सकौँ. किनकि हामी जान्दछौँ कि जब उहाँ प्रकट हुनुहुन्छ, जब ख्रिस्ट प्रकट हुनुहुन्छ, तब हामी उहाँ जस्तै हुनेछौँ. किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौँ. तर हामी कसरी ख्रिस्ट जस्तै बन्छौँ? यसको उत्तर प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्ने जुन लक्ष्य हासिल गर्न पावलले के गरे भन्ने कुरामा हामी पाउँछौँ. पावलले ख्रिस्टलाई नै घोषणा गरे, यदि पावलको लक्ष्य प्रत्येक विश्वासीलाई, क्रिस्चियनलाई, प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्नु थियो भने त्यो लक्ष्य हासिल गर्न पावलले ख्रिस्टलाई नै प्रस्तुत प्रचार गरेका छन्। पावलले ख्रिस्टलाई नै घोषणा गरेका छन्। पद 28 फेरि एकपटक हेर्नुहोस् न, पद 28 प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौँ। सो हाम्रो सेवकाईको लक्ष्य अथवा हाम्रो सेवकाईको लक्ष्यले सेवकाई गर्ने हाम्रो तरिकालाई निर्धारण गर्दछ। तपाईँ सेवकाईमा जुन लक्ष्य राख्नुहुन्छ त्यसले तपाईँ कसरी सेवकाई गर्नुहुन्छ भन्ने कुरालाई निर्धारण गर्दछ। यदि हाम्रो सेवकाईको लक्ष्य साङ्ख्यिक वृद्धि हो भने हामी बजारको रणनीति अपनाउन पुग्छौँ। यदि हाम्रो सेवकाईको लक्ष्य फलदायिता हो भने हामी विश्वासयोग्यतालाई सम्झौता गर्न पुग्छौँ। हामी जसलाई प्रचार गर्छौँ, जे प्रचार गर्छौँ, हामी त्यस्तै बन्छौँ। यदि हामीले समृद्धिको सुसमाचार प्रचार गऱ्यौँ भने मानिसहरूले समृद्धिको चाह गर्नेछन्। यदि हामीले चङ्गाई प्रचार गऱ्यौँ भने मानिसहरूले खालि चङ्गाईको चाह गर्नेछन्। तर हामीले ख्रिस्ट प्रचार गऱ्यौँ भने मानिसहरूले ख्रिस्टको चाह गर्नेछन्। यदि हामी मानिसलाई ख्रिस्टमा परिपक्व भएको देख्न चाहन्छौँ भने हामीले ख्रिस्टलाई नै घोषणा गर्नुपर्छ। पावलले विश्वासीलाई ख्रिस्टमा परिपक्व बनाए, परमेश्वरको सामु टक्राउन ख्रिस्ट नै प्रचार गरे। तर उनले यो काम कसरी गरे? दुई तरिकाले चेतावनी दिएर र सिकाएर। पद 28 हेर्नुहोस् न, चेतावनी दिएर सिकाएर, प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौँ। सो पावलको लक्ष्य भनेको हरेक विश्वासीलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्नु हो। र पावलले यो लक्ष्य हासिल गर्नलाई ख्रिस्ट प्रचार गरे, ख्रिस्ट घोषणा गरे, तर यो काम उसले चेतावनी दिँदै र सिकाउँदै गरे। पावलले चेतावनी दिने र सिकाउने काम गरे। पावलले कसलाई चेतावनी दिए? प्रत्येक विश्वासीलाई, प्रत्येक मानिसलाई चेतावनी दिए। र पावलले कसलाई शिक्षा दिए? प्रत्येक मानिसलाई शिक्षा दिए। सो हामीलाई कतिखेर चेतावनीको खाँचो पर्छ? जतिखेर हाम्रो अगाडि सम्भावित खतरा वा हानि हुन्छ, अगाडि बाटो बिग्रेको छ भने सावधान चिन्ह राखिदिएको हुन्छ। यसको अर्थ पावलले पापमय जीवनशैलीले निम्ति आउने खतराबारे सावधान गराउँदै ख्रिस्ट घोषणा गरे। पावलले झुटो शिक्षकहरूको खतराबाट होसियार गराए। पावलले न्यायको विषयमा मानिसहरूलाई चेतावनी दिए। पावलले चेतावनी दिने काम मात्र गरेन, तर पावलले सिकाउने काम पनि गरे। सुसमाचारले कसरी जीवन जिउने भने, सुसमाचारले कसरी जीवन जिउने भने मात्र बताउँदैन, तर कसरी नजिउने भनी मात्र बताउँदैन, तर कसरी जिउने भने पनि बताउँदछन्। सो पावलले प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै ख्रिस्टलाई नै घोषणा गरे। यसको अर्थ पावलले सुसमाचार के हो भन्ने मात्र सिकाएनन्, तर सुसमाचार हाम्रो जीवनको हरेक पक्षहरूलाई कसरी प्रभाव पार्छ भन्ने पनि सिकाए। जस्तै हाम्रो विवाहलाई सुसमाचार कसरी प्रभाव पार्छ, हाम्रो कामलाई सुसमाचारले कसरी प्रभाव पार्छ, हाम्रो अभिभावकीय भूमिकालाई, अरूहरूसँग हाम्रो सम्बन्धलाई सुसमाचारले कसरी प्रभाव पार्छ, यो पनि पावलले सिकाए। यदि सेवकको लक्ष्य प्रत्येक विश्वासीलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्नु भने के तपाईँको लक्ष्य एक विश्वासीको रूपमा ख्रिस्टमा परिपक्व भई प्रस्तुत हुनु हो? एक विश्वासीको रूपमा तपाईँको लक्ष्य के हो? यदि हरेक प्रचारको लक्ष्य, हरेक सेवकाईको लक्ष्य हामीलाई परिपक्व, ख्रिस्टमा परिपक्व बनाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्नु हो भने हाम्रो त्यसो भए जिम्मेवारी के हो? हाम्रो लक्ष्य के हो? हाम्रो लक्ष्य पनि ख्रिस्टमा परिपक्व भई प्रस्तुत हुनु हो। सो प्रिय, तपाईँ ख्रिस्टको परिपक्वतातर्फ वृद्धि हुनुहुँदैछ के? तपाईँ वृद्धि हुनुहुँदैछ? यसको लागि के तपाईँ वचनको चेतावनी र शिक्षालाई ध्यान दिनुहुँदैछ? यदि तपाईँ ख्रिस्टको परिपक्वतामा वृद्धि हुन चाहनुहुन्छ भने तपाईँले वचनको चेतावनी र वचनको शिक्षालाई ध्यान दिनुपर्छ। यसो विचार गर्नुहोस् न, तपाईँको कानहरूले वचन प्रचार भइरहँदा के सुन्न खोजिरहेको हुन्छ? सफल र समृद्ध जीवन कसरी जिउने भन्ने विषयमा केही सुझावहरू सुन्न खोजिरहेको हुन्छ कि सुसमाचार सुन्न खोजिरहेको हुन्छ? प्रिय, हामीले येशु ख्रीष्ट उहाँलाई क्रुसमा टाँगेको कुरा बाहेक अरू केही नजान्ने नै निश्चय गर्नुपर्छ। हाम्रो कानले ख्रिस्ट वचनमा ख्रिस्टलाई सुन्ने, जहिले पनि सुन्ने कोसिस गरिरहेको हुनुपर्छ। सो यतिखेर वचन सुन्दाखेरि पनि तपाईँले, म आशा गर्छु, परमेश्वरको वचनको चेतावनी र वचनको शिक्षालाई ध्यानपूर्वक सुनिरहनु भएको छ। किन जब हामी सुन हाम्रो कानले जब परमेश्वरको वचन सुन्छ यसले हामीलाई ख्रिस्ततर्फ हेर्ने बनाउँछ, ख्रिस्तको परिपक्वतातर्फ डोर्याउँछ। सो पावलको सेवाकाईको प्राथमिकता ख्रिस्त थियो। पावलको सेवाकाईको लक्ष्य हरेक विश्वासीलाई ख्रिस्तमा परिपक्व बनाइ प्रस्तुत गर्नु थियो। र पावलको सेवाकाईको परिश्रम हेरौँ न, पावलको सेवाकाईको परिश्रम त पावलको सेवाकाईमा परिश्रम पद 29, मेरो अन्तस्करणमा उहाँले नै जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु। के को निम्ति कठोर परिश्रम गर्दछु? पावलको लक्ष्य के छ? पावलको लक्ष्य के छ? हरेक विश्वासीलाई ख्रिस्तमा परिपक्व बनाई परमेश्वर पिताको सामु प्रस्तुत गर्नु, यो पावलको लक्ष्य। त्यो लक्ष्य साथ पावल के गर्छ? कठोर परिश्रम गर्छ। पावलले सेवकाईमा कठोर परिश्रम गरे। कठोर परिश्रमलाई अङ्ग्रेजीमा हार्ड वर्क भनिन्छ। पावलले थकित हुने गरी, एक्जस्टेड हुने गरी परिश्रम गरेका छन्। आज कतिपय मानिसहरूले पास्टरीय सेवकाईलाई एकदमै गलत बुझेका छ। पास्टरीय सेवकाईलाई सबैभन्दा सजिलो काम ठान्छन्। कतिको मुखबाट यसले पनि गरी नखाने रहेछ, बरु सेवकाईमा लाग भनेको सुनिन्छ। हो, सजिलो ठान्नेहरूको लागि पास्टर सेवकाई सजिलो छ, सजिलो तरिकाले सेवकाई गर्नेहरू पनि छन्। तर पास्टर सेवकाई हार्डवर्क हो, यो हार्डवर्क हो। सेवकाई गर्छु भने दाजुभाइहरू, सेवकाई गर्छु भने दाजुभाइहरू, यदि तपाईँ सजिलो कामको खोजीमा हुनुहुन्छ भने पास्टर सेवकाई तपाईँको लागि होइन। तपाईँ सजिलो कामको खोजीमा हुनुहुन्छ भने पास्टरीय सहायकहरू, इन्टर्नहरू, पास्टरीय सेवकाई तपाईँको लागि होइन। यो सेवकाई तपाईँको लागि होइन, तपाईँले अरू नै काम खोज्नुहोस्। एकातिर बाइबलले यसो भन्छ, आफ्नो सामुन्ने हामीलाई पवित्र, निष्खुट र निर्दोष प्रस्तुत गर्न ख्रिस्ट क्रुसमा मर्नुभयो। र अर्कोतिर बाइबलले नै यसो भन्छ, प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्ने जिम्मेवारी पास्टरहरूको। यसको अर्थ ख्रिस्टले आफ्नो चर्चलाई आफ्नो सामु पवित्र र पवित्र प्रस्तुत गर्ने तरिका भनेको उहाँको वचनको प्रचारद्वारा तिनीहरूलाई ख्रिस्टमा परिपक्व बनाएर हो। कुरो बुझ्नुहुँदैछ? ख्रिस्टको लक्ष्य हामीलाई पवित्र, निष्कलङ्क, निष्कोट प्रस्तुत गर्नु हो। पास्टरको लक्ष्य के हो? सेवकको, प्रचारकको लक्ष्य के हो? प्रत्येक विश्वासीलाई ख्रिस्टमा परिपक्व बनाई, पवित्र, निष्कोट बनाई प्रस्तुत गर्नु हो। भनेपछि परमेश्वरले कसरी यो काम गर्नुहुँदैछ? वचनको प्रचारद्वारा, वचनको प्रचारद्वारा। र अल्छे पास्टर यस कामको लागि योग्य हुँदैन। अल्छे व्यक्ति, वचन अध्ययन गर्न नचाहने व्यक्ति, दुई तिन दिन कोठामा थुनेर वचनसँग सङ्घर्ष गर्न नचाहने व्यक्ति, कष्ट र परीक्षाको बिचमा पनि, अस्वस्थताको बिचमा पनि वचनलाई विश्वासयोग्य भएर प्रचार गर्न नचाहने व्यक्ति यो कामको योग्य हुँदैन। जोन म्याकआर्थर भन्नुहुन्छ, कठोर परिश्रम बिना कसैले पनि सफलतापूर्वक ख्रिस्टको सेवा गर्न सक्दैन। अल्छे पास्टरहरू, ख्रिस्टियन अगुवाहरू वा विश्वासीहरूले परमेश्वरले तिनीहरूलाई दिनुभएको सेवाकाई कहिले पनि पुरा गर्न सक्दैन। तपाईँ जो वचनको सेवा गर्नुहुन्छ, के तपाईँ कठोर परिश्रम गर्दै हुनुहुन्छ? प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्नको लागि पावलले परिश्रम गरे। तर यो सब गरिरहँदा पावल आफ्नो शक्ति र बुद्धिमा नभई ख्रिस्टले दिनुहुने शक्तिमा भर परेका थिए। किनकि पावलको सेवकाईको प्रभावकारिता उसको परिश्रममा नभई आत्माको शक्तिमा निर्भर थियो। त्यसकारण पावल भन्छन्, मेरो अन्तस्करणमा उहाँले नै जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु। परमेश्वरले पावलको अन्तस्करणमा जोडसँग प्रेरणा दिनुभएको शक्तिअनुसार उनले कठोर परिश्रम गरे। परमेश्वरको शक्ति बिना पावलले सबै परिश्रम, पावलको सबै परिश्रम व्यर्थ हुने थियो, व्यर्थ हुने थियो। र परमेश्वरको शक्ति बिना हाम्रो पनि सबै परिश्रम व्यर्थ हुनेछ। सो के तपाईँ परमेश्वरको शक्तिमा भर पर्नुहुन्छ? जस्तै हामी वचनलाई अन्त गर्छौँ, एकपटक वचनको सुरुमा सुनेको कुराकानी याद गर्नुहोस् न, कसरी मानिसहरूले पास्टरीय सेवकाईलाई फरक दृष्टिकोणले हेर्ने गर्छन्। तर बाइबलले पास्टरीय सेवकाईलाई उच्च सम्मान दिन्छ। पास्टरीय सेवकाई सबैभन्दा उच्च बोलावट हो। आर्चबिसप पल सही हुनुहुन्थ्यो, पास्टरीय सेवकाई यस संसारको सबैभन्दा उत्तम काम हो। मानिसले पृथ्वीमा गर्न सक्ने सबैभन्दा उत्तम सेवा भनेको परमेश्वरको वचन प्रचार गर्नु हो। वचन प्रचारले मानिसहरूलाई ख्रिस्ट दिने काम गर्छ। वचन प्रचारले मानिसहरूलाई ख्रिस्ट दिने काम गर्छ। तपाईँलाई थाहा छ शैतानलाई सबै कुरा मनपर्छ, नैतिक वान क्रिस्चियन मनपर्छ, धर्मानुरागी मानिस मनपर्छ, तर शैतानलाई एउटा कुरा मन पर्दैन, शैतानलाई ख्रिस्ट प्रचारिएको मन पर्दैन। चर्चले नैतिक शिक्षा दिँदा शैतानलाई केही फरक पर्दैन, तर त्यसले ख्रिस्ट प्रचार भएको पटक्कै मन पराउँदैन। त्यस कारण प्रियहरू, हाम्रो जीवन, हाम्रो सेवाकाय, हाम्रो काम सबैको केन्द्रमा ख्रिस्ट हुनुपर्छ। तपाईँको जीवन, तपाईँको काम, तपाईँको सेवाकाय केन्द्रमा के छ? अनुसार हामी प्रार्थना गरौँ।